नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 26 गते शनिवार, श्रावण शुक्ल षष्ठी, तदनुसार अगस्त 10 तारीक सन् 2024, नेपाल सम्वत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। अस्पतालमा लाम अन्त्य गराउन प्रधानमन्त्रीको निर्देशन शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा बिरामीहरूले लामो लाइन लागेर उपचार गर्नु परेको भन्दै लाइन लाग्ने अवस्थाको अन्त्य गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ। स्वास्थ्य क्षेत्रका समस्या समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा छलफल गर्दै वहाँले बिरामीलाई बिना लाइन र झन्झट सहज रूपमा उपचार सेवा दिने प्रबन्ध गर्नका लागि निर्देशन दिनुभएको हो। प्रधानमन्त्री ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभयो। वहाँले चिकित्सक र स्वास्थ्य कर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला काममा खटाउन आग्रह गर्नुभयो। सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरेर बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्ने वहाँको भनाइ छ। प्रधानमन्त्री ओलीले आगामी 100 दिनभित्र गर्न सकिने ठोस कार्यक्रमका सन्दर्भमा निर्देशन दिनुहुँदै शारीरिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक विधिलाई प्राथमिकता दिने गरी कार्यक्रम निर्माण गर्न निर्देशन दिनुभयो। वहाँले निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुने उल्लेख गर्नुहुँदै यसका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै पद्धति अवलम्बन गरिने बताउनुभयो। अस्पतालमा लाम अन्त्य गराउन प्रधानमन्त्रीको निर्देशन गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो। यो गोर्खापत्रले नै संचार क्षेत्र एक वर्षभित्रै सुधार्छौं मन्त्री गुरूङको भनाईलाई प्राथमिकताका साथ खबर प्रकाशित गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल टेलिकम सहित सरकारका संचार माध्यममा एक वर्षभित्रै परिवर्तन ल्याउने बताउनु भएको छ। 50-60 वर्ष पुराना ऐन मार्फत चलिरहेका सरकारी संचार माध्यमले निजीसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै वहाँले ऐन नीति सहित कार्यप्रणाली र संरचना समेत सुधार गरिने बताउनुभयो। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराले हिजो आयोजना गरेको कार्यक्रममा संचार मन्त्री गुरूङले भन्नुभयो, एक वर्षभित्रै सबै सुधार्छु, देश दुनियाँ बदलिसक्यो, हामी त्यो बेलाका ऐनबाट चल्न सक्दैनौ। वहाँले संचार मन्त्रालयको काम चुनौतीपूर्ण भएको स्वीकार्नुहुँदै नीति सुधार्दै त्यसलाई कार्यान्वयन गर्ने प्रभावशाली नेतृत्व प्रविधि मैत्री जनशक्तिमा जोड़ दिइने बताउनुभयो। वहाँले बदलिएको परिस्थितिको सामना गर्न सक्ने गरी टेलिकमलाई अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। वहाँले भन्नुभयो, नेपाल टेलिकम अहिले संकटको डीलमा उभिएको छ, सुधार्नै नसक्ने अवस्था भइसकेको छैन, तर अब पनि नसुधारे विघटनको दिशातिर जाने खतरा छ। सरकार जमानी बसेर सरकारले ऋण दिएर संस्थानहरू चलाउन नहुनेमा जोड़ दिनुहुँदै वहाँले सरकारी संयन्त्रहरूलाई सरकारी सेवा प्रदायककै सेवा लिने गरी नीति तय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। वहाँले भन्नुभयो, संस्थाहरूको नेतृत्व कमिशनको चक्करमा लागू हुन्न, नातावाद कृपावाद छाड्नुपर्छ, सरकारी कार्यालयहरूले टेलिकमकै सेवा प्रयोग गर्ने सरकारी संचार माध्यमहरूलाई नै विज्ञापनमा प्राथमिकता दिने नीति लिइनेछ। मन्त्री गुरूङले अहिलेको सरकार समय तोकेरै कार्ययोजना बमोजिम अघि बढ़ेको बताउनुभयो। टीआरसीमा भएको सहमतिले सरकारको दिगोपनको संकेत गरेको तर्क गर्नुहुँदै वहाँले सुशासन कायम गर्दै डिजिटल नेपालमा जोड़ दिइने उल्लेख गर्नुभयो। संचार क्षेत्र एक वर्षभित्रै सुधार्छौ संचार मन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। बाल बालिकाको संख्या घट्यो छोरी त झनै घटे शीर्षकमा अन्नपूर्णले मुख्य समाचार प्रकाशित गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकमा बाल बालिकाको संख्या ह्वात्तै घटेको देखिएको छ। अर्थात बाल बालिकाको जनसंख्या ऋणात्मक देखिएको छ, त्यसमा पनि बालिका छोरीको जन्मदर त निकै कम छ। यसरी बाल बालिकाको जनसंख्या ह्वात्तै घट्दा मुलुकलाई भविष्यमा राम्रो असर पुग्ने विज्ञहरू बताउँछन्। 2058 सालको जनगणना अनुसार मुलुकमा कुल जनसंख्याको 45.7% बाल बालिका थिए। 2068 बाल बालिकाको संख्या घटेर 41.8% झर्यो। 2078 आइपुग्दा बाल बालिकाको संख्या झनै घटेको छ। कुल जनसंख्याको 33.8% मात्रै बाल बालिका छन्। त्यसमा पनि बालिकाको संख्या ह्वात्तै घटेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणना अन्तर्गत हिजो बाल बालिकाको तथ्याङ्क सार्वजनिक गरेको हो, जस अनुसार पछिल्ला 10 वर्षमा बाल बालिकाको वृद्धि दर घटेको देखाएको छ। 2068 2078 सालको 10 वर्षमा बाल बालिकाको संख्या ऋणात्मक रहेको तथ्याङ्कमा छ। हाल बाल बालिकाको वृद्धि दर ऋणात्मक -1.1% छ, जबकि 2058 2068 सालसम्म बाल बालिकाको वार्षिक जनसंख्या वृद्धि दर 0.46% थियो, जबकि 10 वर्षमा समग्र जनसंख्या 10.1% बढ़ेको छ। तर बाल बालिकाको जनसंख्या 10.9% घटेको तथ्याङ्कले देखाएको छ। बालकको तुलनामा बालिकाको जनसंख्या करिब 4% बढ़ीले घटेको छ। पछिल्लो 10 वर्षमा 12,14,728 बाल बालिकाको जनसंख्या घटेको छ, जसमा 7,03,629 बालिकाको संख्या छ। 5,11,079 बालकको संख्या घटेको तथ्याङ्कले देखाएको छ। 12.9% बालिका घट्दा 9.1% बालक कम भएका छन्। पछिल्लो 30 वर्षमा बाल बालिकाको जनसंख्या 12% घटेको छ। 2058 कुल जनसंख्याको 45.7% बाल बालिका थिए। 2068 41.8 भएको बाल बालिकाको जनसंख्या 2078 आइपुग्दा 33.8% मात्रै छ। बाल बालिकाको वृद्धि दर नै यसरी घट्दो छ। बाल बालिकाको संख्या घट्यो छोरी त झनै घटे शीर्षकमा अन्नपूर्णले मुख्य समाचार बनाएको छ। $34.61 करोड़ नोक्सानीमा रहेको प्राधिकरण कुलमान आए यता 47.41 करोड़ संचित नाफामा शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार छ। सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइनको प्रिमियम महसुल विवादमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अनावश्यक दबाव बढ़ाउँदै गएको छ, तर तिनै घिसिङले सरकारको 100% स्वामित्वमा रहेको प्राधिकरणलाई नमूना योग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गर्नु भएको छ। आफ्नो पहिलो नियुक्ति यता प्राविधिक र गैर प्राविधिक विद्युत चुहावट घटाउँदा, अधिकतम ग्राहकसम्म पहुँच बढ़ाउँदा, वित्तीय खर्च घटाउँदा, राजस्व बढ़ाउँदा, प्रसारण तथा वितरण लाइन र सब स्टेशन विस्तार गर्न, संस्थागत सुशासनमा सुधार गर्दा प्राधिकरण नाफामा गएको घिसिङले बताउनु भएको छ। सरकारको 100% स्वामित्वमा 1 भदौ 2042 स्थापना भएको नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था आर्थिक वर्ष 2072-73 आशा लाग्दो थिएन। उक्त आर्थिक वर्षमा प्राधिकरण 8.89 करोड़ रूपियाँ नोक्सानीमा थियो। संचित नोक्सानी भने 34.61 करोड़ रूपियाँ पुगेको थियो। त्यसमाथि घण्टौंसम्म लोड सेडिङको अवस्था थियो। सोही क्रममा प्राधिकरणको कार्यकारी निर्देशकमा 29 भदौ 2073 घिसिङ पहिलो पटक नियुक्त हुनुभएको थियो। सोही आर्थिक वर्षमै प्राधिकरणले 1.50 करोड़ रूपियाँ नाफा कमाएको थियो। सोही वर्ष 25 कार्तिक लक्ष्मी पूजाको दिनमा गृहस्थ वर्गमा लोड सेडिङ अन्त्य गरियो। संचित नोक्सानी भने 28.42 करोड़ सीमित थियो। त्यसयता प्राधिकरण निरन्तर नाफामा छ। आर्थिक वर्ष 2073-74 देखि 80-81 सम्म गरेर प्राधिकरणले कुल 74.41 अर्ब रूपियाँ नाफा कमाएको छ। आर्थिक वर्ष 2073-74 1 अर्ब 50 करोड़, 74-75 2 अर्ब 98 करोड़, 75-76 9 अर्ब 84 करोड़, 76-77 13 अर्ब 37 करोड़, 77-78 6 अर्ब 27 करोड़, 78-79 15 अर्ब 6 करोड़, 79-80 12 अर्ब 8 करोड़ र आर्थिक वर्ष 2080-81 13 अर्ब 41 करोड़ रूपियाँ नाफा प्राधिकरणले कमाएको छ। 34.61 करोड़ नोक्सानीमा रहेको प्राधिकरण कुल मान आय यता 47.41 करोड़ संचित नाफामा। नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। नागढुङ्गा मुगलिन सड़कका यात्रु पहिरोको जोखिम र जामको शास्तिमा। खोला पारी समानान्तर सड़क बनाउन विश्व बैंक तयार, मुआब्जाले डरायो सरकार। कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। पृथ्वी राजमार्गको चितवनको इच्छा कामना गाउँपालिका 4 स्थित नाग्दी खोला नजिकै गत बुधबार बिहानै पहिरो खसेर यातायात ठप्प भयो। पहिरो सफा गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर लोडर अपरेटर धादिङ गल्छी 6 निवासी 47 वर्षीय लीलाधर अधिकारी घाइते हुनुभयो। दुईतर्फी सड़क खुल्न 2 दिन नै लाग्यो। यो खण्डमा पहिलो पटक पहिरो खसेर यातायात ठप्प बनेको होइन। प्राय प्रत्येक वर्खामा यो ठाउँमा पटक पटक पहिरो खसेर यातायात अवरूद्ध हुने गरेको छ। मलेखुदेखि मुगलिनसम्म यस्ता 14 स्थान पहिरो खस्ने जोखिमका क्षेत्रभित्र पर्छन्। अहिले नागढुङ्गा मुगलिनसम्म 3 खण्डमा विभाजन गरेर सड़क स्तरोन्नति भइरहेको छ। मुलुककै जीवनरेखा यो राजमार्गमा पर्ने बजार क्षेत्रमा 4 र अन्य खण्डमा 2 लेन सड़क बनाइनेछ। विश्व बैंकको ऋण सहयोगमा सड़क स्तरोन्नति थालिएको हो। पहिलो प्याकेजका रूपमा नागढुङ्गा 9 विशे खण्डको 12.26 किलोमिटर रहेको छ। 1 अर्ब 30 करोड़ रूपियाँ 2078 चैत्र 29 ठेक्का सम्झौता भए पनि काम भने त्यसको 14 महिनापछि 2079 जेठ 26 शुरू भएको छ। निर्माण 2081 जेठ 27 भित्र सकिसक्नु पर्ने हो। 2081 माघसम्मका लागि म्याद थपिएको छ। जाङसु सगुन जेभीले लिएको ठेक्कामा अहिलेसम्म समग्र भौतिक प्रगति 57 र वित्तीय प्रगति 49% छ। नागढुङ्गा मुगलिन सड़कका यात्रु पहिरोको जोखिम र जामको शास्तिमा। खोलापारी समानान्तर सड़क बनाउन विश्व बैंक तयार, मुआब्जाले डरायो सरकार। कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। व्यासासनमा आचार्य दमाई, संस्कृतिमा मधुर क्रान्ति शीर्षकमा नागरिकले मुख्य खबर प्रकाशित गरेको छ। 1 महिनादेखि पशुपतिनाथको मन्दिरमा आयोजना भइरहेको कोठी होममा आचार्य कृष्ण दमाईले भागवत समाउँदै व्यासासनमा बसेर कथा वाचन गरिरहनु भएको छ। दमाईले छोएको कपडा चल्ने पानी नचल्ने संस्कारमा हुर्केकाहरू पनि उहाँको प्रवचन सुनेर रमाइरहनु भएको छ। केही समय अघि रिलमा प्रकाश सपुत्कृत दमाई महाराजको प्रवचन सुनेको थिए। आचार्य कृष्णको प्रवचनमा सहभागी नेत्र दाहाल भन्नुहुन्छ, आज साँच्चीकै दमाई महाराजबाट रियलमा प्रवचन सुन्न पाए। घरमा आएका दमाईलाई दूध दही दिन नहुने भन्ने कुरा सानोमा आफूले सुनेको बताउने उहाँले आफू अहिले दमाई महाराजको प्रवचनबाट लाभ लिन पाएको सुनाउनुभयो। आज हामीले उहाँबाट ज्ञानको नौनी उपहार पाएका छौं। दाहालले भन्नुभयो, उहाँको प्रवचन सुन्न पाएर म निकै खुशी छु। उहाँ पहिलो पटक कोटी होम महायज्ञमा दलित समुदायका पण्डित व्यासासनमा पुग्नु भएको हो। उहाँलाई महायज्ञ स्थलमा निम्त्याएर स्वागत र सम्मान गरिएको थियो। उहाँलाई स्वयंसेवकले दुबको माला लगाइदिनु भएको थियो भने महायज्ञका आयोजक विजय कृष्ण मूर्तिले दोसल्ला उढाएर मायाको चिनो प्रदान गर्नुभएको थियो। व्यासासनमा बसेसँगै आचार्य कृष्ण दमाई निकै खुशी देखिनुभयो। उहाँलाई व्यासासनमा राखेर थप सम्मान गरिएको थियो। वहाँले पशुपतिको चरणमा स्वर्गको महसुस भएको सुनाउनुभयो। व्यासासनमा आचार्य दमाई, संस्कृतिमा मधुर क्रान्ति, नागरिकको मुख्य समाचारको शीर्षक हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। शुरू भयो दलको लेखा परीक्षण शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। महालेखा परीक्षकको कार्यालयको विज्ञ टोलीले राजनैतिक दलको आय व्ययको लेखा परीक्षण शुरू गरेको छ। निर्वाचन आयोगको आग्रह बमोजिम कार्यालयबाट खटिएका तीनजना विज्ञ कर्मचारीको टोलीले राजनैतिक दलको आर्थिक वर्ष 2079-80 लेखा परीक्षणको जाँचबुझ शुरू गरेको हो। राजनैतिक दलले बुझाएको आय व्ययको अपारदर्शी र शंकास्पद देखिएपछि आयोगले गत वर्षदेखि जाँचबुझ गर्न थालेको हो। शुरू भयो दलको लेखा परीक्षण गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। अस्तु आयो आएन क्षतिपूर्ति शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सोचे जस्तै भइदिएको भए स्याङ्जाका प्रीतम कार्की यति बेला रूसमा पीआर पाएर परिवार उतै लैजान नेपाल आउने तयारी गरिरहनु भएको हुन्थ्यो। वहाँ उडेको 10 महिनामा हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वहाँको अस्तु आइपुग्यो। रूस युक्रेन युद्धमा मारिएका प्रीतमको अस्तु लिन वहाँकी श्रीमती रिमा काठमाडौँ पुग्नुभयो। देवर नाता पर्नेले बुझेर बिहिबार पशुपति आर्यघाटमा सेलाउनुभयो। पति वियोगमा विक्षिप्त वहाँले भन्नुभयो, खरानी ल्याएर के गर्ने, मान्छे ल्याउन पाएको भए पो। पुतली बजार नगरपालिका 5 ठूलो स्वारका प्रीतमले 5 वर्ष अघि 35 वर्षको उमेरमा नेपाली सेनाबाट अवकाश लिनुभएको थियो। त्यसपछि पोखरामा सुरक्षा गार्डका रूपमा 10 महिना काम गर्नुभयो। दलाल मार्फत सुरक्षा गार्डमै काम गर्ने गरी अफगानिस्तान पुग्नुभयो। कोरोना महामारीले लकडाउन शुरू भएपछि 10 महिना काम पाउनु भएन। काम मिलेको 8 महिनामा विदामा आउनुभयो। आउने जाने गरेर झण्डै 3 वर्ष अफगानिस्तानमा बिताउनुभयो। 2080 भदौमा वहाँ 2 महिनाको विदामा घर फर्किनुभयो। रूसी सेनामा भर्ती हुने योजना बनेको त्यति बेलै हो, तर घरमा केही सुईको दिनु भएन। प्रीतम असोजको दोस्रो साता काठमाडौँ पुग्नुभयो। असोज 15 रूस जाने टिकट काटेर श्रीमतीलाई सुनाउनुभयो, दलालले 1 वर्षमा पीआर बन्छ, परिवार उतै लैजान पाइन्छ, कमाई पनि राम्रो हुन्छ भनेको रहेछ। रिमाले सुनाउनुभयो, लड़ाई चलेको छ, यस्तो खतरा हुन्छ भन्ने थाहा पाएको भए जानै दिँदैन थिए। अस्तु आयो आएन क्षतिपूर्ति कान्तिपुरको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। किन बढे जबरजस्तीकरणका घटना शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। मुलुकभरका जेलमा 28,698 बन्दी छन्। त्यसमा सबैभन्दा बढ़ी जबरजस्तीकरणमा दोषी ठहर भएकाहरू छन्। कारागार व्यवस्थापन विभागका अनुसार 7,453 जना जबरजस्तीकरणी मुद्दामा कारागार चलान भएका छन्। यस्तै जबरजस्तीकरणी उद्योगमा जेल पर्नेमा 322 जना छन्। जबरजस्तीकरणी कसुरमा जेल पर्नेमा अधिकांश युवा छन्। अघिल्लो वर्ष गृह मन्त्रालयले गरेको एक अनुसन्धानमा जबरजस्तीकरणी र लागू औषध मुद्दामा संलग्न हुनेमा अधिकांश 18-40 वर्ष उमेर समूहका रहेको देखाएको थियो। किन बढे जबरजस्तीकरणीका घटना अन्नपूर्णको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। सुदूरपश्चिममा संसद अधिवेशन आह्वान, नयाँ बजेट आउने सम्भावना शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा समाचार छापेको छ। सुदूरपश्चिममा विशेष अधिवेशन अन्त्य भएपछि प्रदेश प्रमुख नजीर मियाले साउन 27 गते प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गर्नुभएको छ। प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख मियाले आगामी 27 गते दिउँसो 2 बजेको लागि प्रदेश सभा बैठक आह्वान गर्नुभएको हो। यसअघि निवर्तमान मुख्यमन्त्री दीर्घ बहादुर सुडारीले असारको 30 गते बजेट अधिवेशन अन्त्यको सिफारिश गरेपछि प्रदेश प्रमुख मियाले साउनको 4 गते बजेट अधिवेशन अन्त्य गर्नुभएको थियो। तर सुडारीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको थाहा पाएपछि कांग्रेस र एमालेका 1/4 सांसदहरूले विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख मियाले साउन 8 गते विशेष अधिवेशन आह्वान गर्नुभएको थियो। विशेष अधिवेशन बाढ़ी पहिरो प्रभावितहरूलाई राहत क्षतिपूर्ति दिन सरकारलाई निर्देशन गर्दै साउन 23 गते अन्त्य गरिएको थियो। विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलनका लागि मात्रै सुदूरपश्चिमको सामयिक कर संकलन सम्बन्धी अध्यादेश 2081 ल्याएको थियो। उक्त अध्यादेश बिहिबार प्रदेश प्रमुखले प्रमाणित गरेर राजपत्रमा प्रकाशित भएपछि शुक्रबारदेखि कर संकलनको कार्य शुरू भइरहेको छ। सुदूरपश्चिममा संसद अधिवेशन आह्वान, नयाँ बजेट आउने सम्भावना, अन्नपूर्णको भित्री पृष्ठको खबर हो यो। उदयपुरमा एकै दिन 8 जनालाई सर्पले डस्यो शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर छापेको छ। उदयपुरमा पछिल्लो समय सर्पदंशका घटना ह्वात्तै बढ़ेका छन्। गर्मी र वर्षायाम शुरू भएदेखि छिटपुट देखिन थालेको सर्पदंशको समस्या केही दिन यता ह्वात्तै बढ़ेको सामुदायिक सर्पदंश उपचार केन्द्र झुल्केले जनाएको छ। खास गरी निरन्तर वर्षा हुँदा जमीन मुनि लुकेर बस्ने विषालु सर्प, खजुरो, बिच्छी लगायत किराजन्य जीवको बिगबिगी बढ़न थालेको हो। केन्द्रका सचिव यदु प्रसाद ढकालका अनुसार सर्पले डसेका बिरामी बुधबार एकै दिन 8 जना उपचारार्थ भर्ना भएका छन्। यो एकै दिन यति धेरै बिरामी आएको घटना पहिलो भएको सचिव ढकालले बताउनुभयो। उदयपुरमा एकै दिन 8 जनालाई सर्पले डस्यो नागरिकको भित्री पृष्ठको समाचार हो यो। र कमलादीमा भाङ परेको सड़क आसपास जोखिम कायमै शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। काठमाण्डुको कमलादीमा बनेको भाङका कारण सड़क आसपासमा अझै जोखिम देखिएको छ। दरबार मार्गको महेन्द्र शालिगबाट काठमाण्डु प्लाजा निस्कने बीच बाटोमै भ्वाङ परेपछि बिहिबारदेखि सड़क अवरूद्ध पारिएको छ। त्यो भ्वाङ मुनिबाट टुकुचा खोला बगिरहेको छ। टुकुचा खोलाको कलभर्ट जीर्ण भई खाल्डो बनेको सड़क डिभिजन काठमाण्डुका सब इन्जिनियर गणेश बोहराले जानकारी दिनुभयो। लगातार पानी परे भ्वाङ अझ बढ़न सक्ने उहाँको भनाई छ। खोलाको कलभर्ट पुरानो इटाको थियो, पानीले गर्दा इटा जीर्ण बन्दै गयो। कमलादीमा भ्वाङ परेको सड़क आसपास जोखिम कायमै कान्तिपुरको भित्री पृष्ठको समाचारको शीर्षक हो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।